नमस्कार, उज्यालो रेडियो नेटवर्कको कार्यक्रम श्रुति सम्वेकबाट प्राविधिक साथी संघर्ष विष्टसँगै म अच्युत घिमिरेको स्वागत छ। श्रुति सम्वेकको आजको श्रृंखलामा पनि हामी जीएस पौडेलको उपन्यास एक सरको मायाको वाचन लिएर आइपुगेका छौं। एक सरको मायाको 17 श्रृंखला हामीले गएको साता सुन्यौं। 17 श्रृंखलासम्म पुग्दा आलोक लागू पदार्थ दुर्व्यसनीका कारण मालदिप्सको प्रहरीले उसलाई पक्रिएको छ। हत्कडीमा बाँधेर उसलाई प्रहरीले उसकै अपार्टमेन्टबाट बाहिर निकालेको छ र राउदा त्यहाँ उभिरहेको उसले देखेको छ। हिजाब पहिरिएकी राउदालाई पहिलोपटक उसले देखेको छ। राउदा र उसको सम्बन्ध अब के होला? दुर्व्यसनीमा लागेको एउटा नेपाली नागरिक मालदिप्समा उसले के कस्ता दिनहरू भोग्नु पर्ला? सुनौ जीएस पौडेलको उपन्यास एक सरको मायाको 18 श्रृंखला पृष्ठ 308। पुलिसकै निगरानीमा मलाई मेरो कोठामा पुर्याइयो अनि आफ्ना सबै सामानहरू प्याक गर्न लगाइयो। म अघिल्लै दिनबाट मौन थिएँ। चुपचाप आफ्ना सामान दुईवटा सुटकेसमा कोचे। उनीहरूले सुटकेस बोक्न मदत गरे। मलाई पुनः कस्टडीमा राखियो। अर्को दिन मलाई इमिग्रेसनको जिम्मा लगाइदिरहेछ। कोठामा खोजतलास गर्न गएको इन्चार्ज आएर फेरि एउटा कागजमा सही गर्न लगायो। मलाई 15,000 फाइन तिराएर डिपोर्ट गर्न लागेको रहेछ। फाइन भने कम्पनीले नै दिने भएछ। इस्माइलले त्यति त गरेछन्। साँझ मलाई कस्टडीबाट निकालेर सिधै एयरपोर्ट लगियो। 7:30 बजेको कतार एयरवेजबाट मलाई फेरि कहिल्यै मालदिप्स जान नपाउने गरी सधैँका लागि विदाई गरिँदै थियो। एयरपोर्टमा पनि मान्छेहरूले मलाई अर्थात् एउटा अपराधीलाई देश निकाला गरिँदै गरेको हेरिरहेका थिए। मेरो पासपोर्टमा डिपोर्टको स्ट्याम्प बजारियो। मलाई यस्तो लाग्यो कि त्यो स्ट्याम्प पासपोर्टमा नभएर सिधै मेरो मुटुमा आएर बजारियो। पुलिसहरूले मलाई जहाजसम्म हत्कडीमै लिएर गए। मलाई जहाजका कर्मचारीलाई जिम्मा लगाएपछि मात्रै पुलिसहरू मेरो हत्कडी खोलेर फर्किए। केही समयपछि जहाज उड्ने तयारीमा रनवेमा गुड्न थाल्यो। समुद्र पारी माले सहर झिलिमिली देखिएको थियो, तर मलाई उजाड लाग्यो। दक्षिण पूर्वको मनको दररा पनि सानो देखियो। म एउटा अपराधी जो जिन्दगीमा फेरि कहिल्यै मालदिप्स जान नपाउने सजाय पाएर जहाजभित्र बसेको थिएँ। मेरो मनको धरहरा टाढैबाट मलाई हेरेर रोइरहेको थियो। एकाएक मेरा आँखा भरिएर आए। एउटा अपराधी बनेर म नेपाल फर्किँदै थिएँ। जहाजले जमिन छोड्यो। हेर्दा हेर्दै माले सहर छुट्यो। भङ्ग भयो सपना। राउदाको प्रेम छुट्यो। मैले विगत 8 महिनादेखि सँगालेका सबै कुरा छुटे, तर यादहरू छुटेनन्। मनभरि लिएर फर्किएँ। धेरै तिता टर्रा र अमिला अनि केही मिठा यादहरू। मलाई पीर लाग्यो। ती यादहरूले सताइरह्यो भने जिन्दगी कसरी जिउला? कतार एयरवेजको विमान त्रिभुवन विमानस्थलमा अवतरण भयो। विदेशबाट दशैं मान्नका लागि आएका नेपालीहरू निकै उत्साहित र खुसी मुद्रामा थिए। स्वदेश फर्किनु कसका लागि खुसीको कुरा नहुँदो र? मेरो त कथा नै अर्कै थियो। काठमाडौँ नाकाबन्दीको गरम बहस र त्यसमा पीडाको रुमल्लिरहेको थियो। भर्खरै भूकम्पले थिलथिलो पारेको मेरो देशलाई आफ्नो स्वार्थ बजाउनका निम्ति शत्रुवत व्यवहार गरेर क्रूर नाकाबन्दी गर्ने भारत, जसले आफूलाई प्रजातन्त्रको हिमायती ठान्छ, काठमाडौँ उत्रिएर जुन हरिविजोग देख्नु पर्यो त्यसले मलाई झनै भारतप्रति नकारात्मक हुन बाध्य पार्यो। जस्तो सुकै राजनैतिक परिस्थिति भए पनि नेपालमा भर्खरै भूकम्पले ठूलो क्षति पुर्याएको थियो। चाडपर्व मुखमा आएका थिए। त्यस्तो अवस्थामा तेल ग्यास लगायतका सारा सामानहरूको आपूर्ति ठप्प पारिदिनु भारतको हेपा प्रवृत्तिकै उपज थियो। एक हिसाबले त ठिकै पनि भयो। त्यो नाकाबन्दीले आम नेपालीलाई राष्ट्रिय एकतामा बाँध्यो। आत्मनिर्भरताको बहस चलायो। हामी परनिर्भरता भन्दा पनि भारत निर्भर भएको नाङ्गो सत्य सबैका अगाडि आयो अनि त्यसको चेक एन्ड ब्यालेन्सको बारेमा पनि बहस सुरु भयो। नेपालीहरू आफ्नो मातृभूमिप्रति कति संवेदनशील छन् भन्ने कुरा फेरि एकपटक प्रमाणित भयो।
Thank you.
देशमा पाइला टेक्ने बित्तिकै देखिएको माहौलले मलाई एकछिन त्यतैतिर केन्द्रित गर्यो। आफ्नो व्यथा अर्कै थियो, तितो याद दिमागमा घुमिरहेकै थियो। आफ्नै कहानीका केही पहेलीहरू सुल्झिन सकिरहेका थिएनन्। राउदामा आएको आकस्मिक परिवर्तनको गुत्थी के थियो? कोठामा भेटिएको खजाना जो मैले पहिले कहिले देखेको थिइनँ, कसले राखेको थियो? यस्ता अनुत्तरित प्रश्नहरूको वरिपरि मगज घुमिरहेको थियो। नेपाल आएपछि एकाएक सम्पर्कविहीन भएका 40 दाईको बारेमा पनि मन विमर्श गर्दै थियो। मनको आकाशमा कुलतले गाँजेको आफ्नो अवस्था झनै बेजोडसँग मडारिँदै थियो। त्यो दिन म सुन्धाराको एउटा होटेलमा बास बसे। दरराको भग्नावशेष देखेर मन दुखेर आयो। दररासँग याद आयो मालेमा मैले मानेको मनको दररा। अर्को दिन जसोतसो म नारायणघाटसम्मको बस चढेँ। देशैभरि नाकाबन्दीको यातनाले पीडा दिइरहेको थियो। पुलचोक उत्रिएर मैले एउटा ट्याक्सी खोजेँ। उसले मागे जति भाडा दिन म मन्जुर भएपछि मात्र ड्राइभरले ट्याक्सीमा लगेज राख्यो। छेउको कैलाश पेट्रोल स्टेसनमा मोटरसाइकलहरूको लामो लाइन हिमालय ब्याङ्कसम्म लम्बिएको थियो। ट्याक्सी ड्राइभरले ट्याक्सी स्टार्ट गर्यो। नारायणी पुलको बीचमा पुगेपछि एकछिन ट्याक्सी रोक्न लगाएँ। ट्याक्सीबाट बाहिर निस्केर मैले एकपटक बगिरहेको नारायणीलाई हेरेँ अनि झोलाबाट आफ्नो राहदानी निकालेँ। राहदानीलाई हातमा लिएर केही बेर सोचमग्न भएँ। अन्त्यमा त्यसलाई धर्या धुरुत पारेर च्यातेँ अनि नारायणीमा फालिदिएँ। हावामा लहराउँदै राहदानीका पानाहरू नारायणीमा हामफाल्दै बग्दै र डुब्दै जान थाले। मेरो कार्य कानुन विपरीत थियो होला, तर मलाई मेरो तितो यथार्थ जोडिएको राहदानी बोकेर हिँड्ने साहस आएन। राजधानी च्यात्दै गर्दा मलाई पीडा त भएको थियो, तर मैले जस्तो परिस्थिति आए पनि कामका लागि कहिल्यै विदेशी मुलुक नजाने संकल्प गरे। ट्याक्सीभित्र फर्केपछि ड्राइभरले एकपटक मेरो मुखमा पुलुक्क हेऱ्यो, तर केही बोलेन। उसले चुपचाप ट्याक्सी अगाडि बढायो। पुल तरेर गैँडाकोट पुगियो। ब्रिकुटी चोकदेखि थोरै माथि हामीले नयाँ घर बनाएका थियौँ, तर त्यो घर भाडामा दिइएको थियो। हामी पुरानै घरमा बस्थ्यौँ। महेन्द्र राजमार्ग हुँदै गैँडाकोटदेखि 12 किलोमिटर पश्चिम गुडेपछि मैले ट्याक्सीलाई दक्षिणतिरको भित्री बाटोमा मोड्न लगाएँ। हामी हर्कपुर बजार पुगेका थियौँ। त्यहाँबाट करिब 0.5 किलोमिटर गुडेपछि चन्द्रसेन चोक आइपुग्यो। चन्द्रसेन चोकदेखि करिब 150 मिटर तल पुगेपछि मैले ट्याक्सी रोकाएँ। बाटोदेखि पूर्व मेरो घर थियो। ट्याक्सी घरै अगाडि उभियो। हाम्रो घरको उत्तरतिर हर्के अङ्कलको याद बोकेर उभिरहेको एउटा घर थियो। म सानै छँदा नारायणीमा डुबेर उनको जीवनलीला समाप्त भएको थियो। हाम्रो घरको दक्षिणतिर फौजी अङ्कलको घर थियो अनि बाटो पारी पश्चिमतिर कृष्ण मास्टरको। मेरो अगाडि इँटा र माटोको जडानले बनेको पुरानो मोडलको दुई तले घर थियो, जसको बाहिरी भित्ता प्लास्टर गरिएको थिएन। त्यो थियो मेरो घर, यानि कि आलोक शर्माको घर। साँझको त्यस्तै 5 बजीतिर म घर पुगेको थिएँ। तगारो बाहिर ट्याक्सी उभिएको देखेर सबैभन्दा पहिले ज्योति दौडिँदै बाहिर आई। उसको हेराइमा ठूलो खुसी र सानो आश्चर्य मिसिएको थियो। दाई आउनुभएछ भन्दै ऊ दौडिएर म भएतिर आएँ। म ट्याक्सीबाट भर्खरै बाहिर निस्केको थिएँ। दौडिँदै आएर उसले मलाई च्याप्प अँगालो हालेर भने, मैले हजुरलाई सपनामा देखेको थिएँ, मलाई लागेको थियो हजुर यो दसैँमा अवश्य घर आउनुहुन्छ। ज्योति बोल्दै गर्दा काका काकी पनि भएर आउनुभयो। उहाँहरू दुवैजनाको आँखामा ज्योतिको आँखामा जस्तै खुसी र आश्चर्यको भाव छल्किरहेको थियो। भाइ भने तल चौरतिर खेल्न गएको रहेछ। राति खाना खाँदै गर्दा काकीले भन्नुभयो, शुक्रबार फोन गर्दा तेरो फोन स्विच अफ भएको थियो, त्यसपछि त फोनै लाग्दै लागेन। तेरो पीरले मनमा खटपट भइरहेको थियो, घर आउँदा पनि खबर नगरी आउने, के भएको हो के त? ज्योतिले गमक्क पर्दै मेरो पक्षमा वकालत गरे, तपाईँ नकराउनु न आमा, दाइले सरप्राइज दिनुभएको हो के, कुरै बुझ्नु छैन। किरण मेरै छेउमा बसेर घरि भात त घरि मेरो अनुहार हेर्दै थियो। काकाले भन्नुभयो, मलाई पनि पिरलो लाग्दै थियो, घरमा कति आत्थ्यौँ हामी, धन्न सबै ठिक रहेछ, यसो नहराइन्दा। निधारमा गाँटो पार्दै ज्योतिले फेरि मेरै पक्ष लिए, ए बा पनि दाईलाई खाना खान त दिनु, काम गर्न मनै लागेन, मैले सबै छोडेर आएँ काका, अब म विदेश जाँदिनँ, यहीँ बसेर केही गर्ने सोच बनाएको छु। अचानक मेरो यस्तो कुरा सुनेर एकछिन सबै छक्क परे, तर सबैभन्दा पहिले काकी मेरो कुराले खुसी हुनुभयो अनि भन्नुभयो, ठिकै त भयो नि, हाम्रा हातगोडा पनि अब कति चल्लान् र त भए हामीलाई पनि आड हुन्छ बाबै। मैले त विदेश नजा भनेर पहिले पनि भने हो, पैसा भन्ने चिज जति भए पनि पुग्दैन। ठिक हरिस त रे। भोलिपल्ट बिहान चिया पिउँदै गर्दा मैले सबैको अगाडि आफ्नो कुरा राखेँ। मैले केही ल्याइनँ यसपालि, विदेशबाट आउँदा घरका मान्छेलाई केही ल्याइदिएको छ भन्ने आशा त हुने नै भयो। भाइ र बहिनीले त झन् आशा राख्ने भए। मेरो कुरा सुन्दा भाइ किञ्चित निराश देखियो। फेरि मैले थप्दै भने, यसपालि सबैजना सँगै नारायणघाट गएर दसैँको सपिङ गर्ने हो। भाइको अनुहारमा एक्कासी खुसी देखा भयो, केटाकेटी न हो। चिया पिएर म बाहिर निस्केँ। चन्द्रसेन चोक नजिकै भए पनि म सानैदेखि तल लालीगुराँस चोकका साथीहरूसँग नजिक थिएँ। चन्द्रसेन चोकका साथीहरूसँग पनि मेरो सम्बन्ध राम्रै थियो, विशेष गरी चन्द्रसँग म निजक्कै नजिक थिएँ। 10 वर्ष अघि माडीबाट फर्किँदै गर्दा बाँदर मुडेमा माओवादीले थापेको एम्बुसमा परेर मर्ने 38 जनामध्ये मेरो साथी चन्द्रे पनि एक थियो। चन्द्रेले सानैमा भागी विवाह गरेको थियो, उसकी छोरी पनि जन्मिसकेकी थिए। त्यो अकल्पनीय दुर्घटनामा उसलाई गुमाउनु पर्यो। उसलाई गुमाउँदाको पीडाले मलाई त पिरोलिरहन्छ भने उसको परिवारले कसरी सहन गरेको होला। उसको मृत्युमा सारा गाउँ नै शोकाकुल भएको थियो। उसैको सम्झनामा लाउरी चोकलाई चन्द्रसेन चोक नामाकरण गरियो। जब म त्यो चोकमा पुग्छु उसलाई सम्झेर भावुक हुन्छु। उसँगका धेरै पुराना यादहरू ताजा भएर आउँछन् र मलाई पिरोल्न थाल्छन्। म घरबाट निस्केर चन्द्रको घर गएँ। अहिले त छोरी ठुली भइसकेकी छ। म उसको आँखामा प्यारो साथी चन्द्रलाई देख्छु। दिउँसो लालीगुराँस चोकतिर एक चक्कर लगाएँ। मेरा मिल्ने साथीहरूमध्ये श्यामले गाउँकै सुमी फर्मामा काम गर्न थालेको थियो। उसले राम्रो पढ्न सकेन। हाम्रो ग्रुपमा सबैभन्दा कमजोर ऊ नै थियो। बल्ल तल्ल एसएलसी भने हरिवंशी डिभिजनमा पास गर्यो। ध्रुवले गाउँकै बोर्डिङमा पढाइरहेको थियो। राजु दुबई हानिएको थियो। राजेश साउदी पुग्यो। चिनका दाईले हर्कपुर चोकमा आफ्नै साइकल दोकान खोलेर बसेका थिए। किसान दाई हर्कपुरमै पुस्तक पसल चलाउँथे। चोकमा नारायण दाईको पुस्तक पसल पनि थियो। गङ्गाराम र रेशम इन्डियन आर्मीमा थिए। काशीराम र सुरेन्द्रले गाउँमै बसेर आफ्नो जुहो गरिरहेका थिए। साँझ फेरि म लालीगुराँस चोकतिर लागेँ। चोकदेखि तल श्यामको घर थियो। उसले मलाई तगारोमै देख्यो अनि हाँस्दै बाहिर निस्क्यो। एकछिन उसको घरमा बसेर लालीगुराँस चोक हुँदै पश्चिम लाग्यौँ। एकछिन राजुको घरमा बस्यौँ। राजु र किसान दाजुभाइ हुन्। राजु पनि दसैँमा नै नेपाल आउँदै रहेछ। किसान दाईले खुसी हुँदै सुनाए। त्यसपछि श्याम र म ध्रुवको घर गयौँ। त्यहाँबाट ध्रुवलाई लिएर झिन्का दाईको घर गयौँ। झिन्का दाईको घरबाट हामीले सबै निस्कँदै गर्दा वरिष्ठ काका बाटोमै जोली मुडमा भेटिए। मलाई पुरानो सुर्तीको किस्सा याद आयो। राति अबेरसम्म म उनीहरूसँगै गफिँदै बसेँ। नाकाबन्दीले पिरोले पनि दसैँ भने रमाइलो हुनेवाला थियो। सबै साथीहरूसँग भेट हुने मौका जोड्दै थियो। गङ्गाराम रेशम र राजेश पनि एक दुई दिनमै गाउँ आउँदै थिए। म राति अबेर घर फर्किएँ। काकी बाती काट्दै गर्दा मलाई कुर्दै हुनुहुँदो रहेछ। काका कोठामा खोक्दै हुनुहुन्थ्यो। भाइ बहिनी निदाइसकेका थिए। भित्र पसेर म काकीकै छेउमा बसेर काकीका हातका औँलाहरूमा बेरिँदै गरेको कपासको धागो हेर्न थालेँ। काकीले ममतामय आँखा उठाएर मलाई हेर्दै भन्नुभयो, निन्द्रा लागेको छैन तलाई? मैले मुन्टो हल्लाएर छैन भन्ने भावमा काकीलाई जवाफ फर्काएँ। औँलामा कपासको धागो बेर्दै काकीले फेरि भन्नुभयो, मेरो त आँखा पनि कमजोर हुन थाले बाबै, बुढीले च्याप्दै गएको छ। तेरो काका पनि कमजोर हुँदै जानुभएको छ। भाइ बहिनाले ढलेको सिनको ठाडो पार्ने होइनन्। म चुप लागेर बसिरहेँ। काकी लामो खोइ काडेर बत्तीलाई चरेसको थालमा थन्काएर उठ्नुभयो। उठ्दा काकीले ढाड तान्दै फेरि खुइ काट्दै भन्नुभयो, यो ढाडले पनि धर्म छोड्न आँट्या छ, काममा सघाइदिने कोही छैनन्। तर काकाले भित्रको केही काम उछार पाउनुहुन्न। काकीले भूमिका बाँधेर केही भन्न खोज्दै हुनुहुन्थ्यो। मैले सङ्केत पाइरहेको थिएँ, त्यसैले चुप लागिरहेँ। काकीले फेरि आफै कुराको बिट मार्नुभयो, ल सुत बाबै, म पनि ढाड तन्काउँछु। बिस्तारामा पल्टिएर निदाउने प्रयास गरिरहेको थिएँ। खाली दिमाग शैतानको घर भने जस्तै मेरो एक्लोपनको फाइदा उठाउँदै एकहोली यादहरू जम्मा भए। लुकेर बसेका ती यादहरूले निन्द्रा आउने बाटो नै बन्द गरेर धर्ना दिन थाले। म सबै कुरा बिर्सन चाहन्थेँ तर चाहेर नहुँदो रहेछ। राउदाका निला आँखासँगै म त्यही तितो यादमा डुब्दै गएँ। उससँग बिताएको त्यो प्रेमिल समय, त्यो यादगार झरी, त्यो डल्फिन आइल्यान्डमा प्राप्त गरेको पहिलो यौन सुख, उहाँको पर्दाबाट रुँदै निस्केकी राउदा, उसले रचेको त्यो प्रपञ्च, सबै चलचित्रका दृश्य जस्तै मेरो मानसपटलमा प्रतिबिम्बित हुन थाले। तिनै यादहरूसँग मलाई झकझकाउँदै आयो खजाना, त्यो क्यान्सर जस्तो मालदिप्सको यादलाई मैले काटेर फाल्न सकिनँ। मैले त जिन्दगीको नयाँ अध्यायको सुरुवात गर्नुपर्नेछ, तर पुरानो पाटोले किन सताइरहेछ? नित किन हिम्मत गर्दैन यादहरूलाई निस्तेज पारेर मलाई सुख प्रदान गर्ने? किन कायर भएको मेरो नित? म सोच्दै थिएँ, लाग्यो नित कायर भएको होइन, खटपटि केवल यादको मात्रै होइन, पछिल्लो घटनाले निम्ताएको दुःखद समय र नयाँ परिवेशका कारण मेसो नपाइरहेको मेरो मनको ठूलो पाटो फेरि सक्रिय हुन थालेको, रगतले माग्न थालेको विष, शरीरले खोजेको धुवाका नसिला सरकारहरू। राति आक्रामक भएका राउदाका यादहरू बिहान उठ्दा केही शिथिल भएका थिए। कालो चिया पिएर मैले अलिगुरा चोकतिर लागे। एकछिन चोकमै उभिएर आलिटाले गर्दै थिएँ। राजेशको घरतिरबाट गोरी बजे आउँदै गरेको देखेँ। उनलाई देख्ने बित्तिकै मलाई काकीले सुनाउनु भएको किस्सा याद आयो अनि भित्रभित्रै हाँसेँ। गोरी बजे निकै बुढी भइसक्नु भएको थियो, आवाजमा भने अझै उस्तै दम। हजुरबाको भने निधन भइसकेको थियो। वरिष्ठ काकालाई सुर्ती मागेर हैरान पार्ने मोटे दाई बाटोमा कराउँदै हिँडेको देखिँदैन। केही समय अगाडि मोटरसाइकलको ठक्करले उनको मृत्यु भएछ। केही पुराना याद र केही नयाँ बात गर्दै डुल्दा डुल्दै खाना खाने बेला भइसकेछ। भाइ खोज्दै आइपुग्यो। खाना खाएर म फेरि लालीगुराँस चोक हुँदै श्यामको घरको बाटो भएर नारायणी किनारतिर झरेँ। सुकुम्बासी टोलको ढिकबाट तल ठूलो गौचरण छ। त्यहाँ मेरो बाल्यकालका अनगिन्ती यादगार पलहरू छन्। गौचरणको तल नारायणी किनार नजिकै पिपलको चौतारोमा पुगेर म एकछिन बसेँ। जुन चौतारो धेरै वर्ष अघि हामीले लालीगुराँस क्लबबाट देउसी खेलेर उठाएको पैसाले बनाएका थियौँ। त्यति बेला त्यहाँ कुनै चौतारो थिएन। पछि गौचरणको पश्चिममा दुईवटा चौतारा बने। म बसेको चौतारोको ठिक तलपट्टि प्रतीक्षालय छ। एक खेल्ली चुरोट सल्काउँदै म चौतारोबाट 100 मिटर तल पुगेँ, जहाँ नारायणी बगिरहेको छ पूर्वबाट पश्चिमतिर। नारायणीको किनारै किनार म पूर्वतिर हिँडेँ। थोरै माथि गाउँकै उमेश दाईले एनसिएल नामको कटेज खोलेका थिए। दाईलाई हेलो भनेर म किनारै किनार अझै माथि गएँ। नारायणीको किनारमा लहरै सिलढुङ्गाहरू देखिन्थे। कुनै जमानामा हामी ती सिलढुङ्गाहरूबाट उल्टो डाई भान्दै पौडिन्थ्यौँ। सिलढुङ्गाहरूको लहर हुँदै एउटा पुरानो बाँसको झाङमा पुगेर म एकछिन बसेँ। म जहाँ बसिरहेको थिएँ त्यही ठाउँबाट पहिले ढुङ्गा चल्थ्यो, ढुङ्गा चल्थ्यो, पारी गाँजापुर थियो। सिखरौली घाटको ढिकमा बसिरहँदा मलाई फुलमाया र होमनाथको याद आयो। बगिरहेको नदी हेरे। 3 दशक अघि कुनै दिन बर्खामा फुलमाया र होमनाथ त्यहीँबाट डुङ्गा तरेर गोरे तामाङको घर गएका थिए। नाउमा गाइने दाईले गन्धर्व गीत गाएका थिए। बगी जाने खोला जस्तै 2 दिनको चोला, हाँस्दै खेल्दै मुया लाउँदै बाँचेको सो होला। आज एउटा फुल बगाएर यही खोलीमा आजै बगाइदेऊ फुलसँगै पीर व्यथा दाजै। बगिरहेको नारायणी जस्तै मेरो मस्तिष्कमा पनि यादहरूको नदी बग्न थाल्यो। फुलमाया र होमनाथसँगै आए जडी, जडीसँगै आई तृष्णा, तृष्णासँगै फेरि आई राउदा, राउदासँगै आयो त्यो तितो पल, मालदिवियन पुलिसको हत्कडीमा कैद भएको। आयो खजाना जो कसैले राखेको थियो मेरो कोठामा। आए 40 दाई जसलाई म दोषी मान्न सकिरहेको थिइनँ, तर घटनाले उनैतिर सङ्केत गरिरहेको थियो। यादमा आए रक्बोमा उडाएका अनगिन्ती धुवाका सरकारहरू र अहमद। यादमा आए राउदासँग बिताएका हरेक पल, उसको माया र धोका, उसको समर्पण र तिरस्कार। मालदिप्समा घटेका तमाम घटनाहरूका बारेमा म मनमा नै विमर्श गर्न थाले। श्रुति सम्वेकमा अहिले तपाईँले सुन्नुभएको वाचन जीएस पौडेलको उपन्यास एक सरको मायाको वाचन हो। यसको बाँकी अंश वाचन लिएर केही बेरमा आउनेछौ। उज्यालो सुन्दै गर्नुहोला।
सीधा कुरा प्रश्न विचार उज्यालो रेडियो नेटवर्क।
कार्यक्रम श्रुति सम्वेकमा तपाईँलाई फेरि स्वागत छ। श्रुति सम्वेक तपाईँ उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जसँगै देशभरिका विभिन्न रेडियो स्टेशनबाट एकैसाथ सुनिरहनु भएको छ। श्रुति सम्वेकमा हामी जीएस पौडेलको उपन्यास एक सरको मायाको वाचन सुनिरहेका छौं। अब यसको बाँकी अंश वाचन सुनौ। एक साँझ गौचरणको पिपलको चौतारोबाट टहलिँदै म किनारै किनार पश्चिमतिर हिँडिरहेको थिएँ। गौचरण सकिएपछि ढिक उक्लिएर कैलाश आश्रमतिर जाने इच्छा भयो। सानो सालगारीभित्र नारायणीको किनारमा अवस्थित कैलाश आश्रमको प्राङ्गणमा छिर्दा बित्तिकै धेरै पुराना यादहरू पनि सँगसँगै छिरे। छेउमै रहेको नारायणी प्राविमा पढ्दाका यादहरूले मलाई बाल्यकालमा लिएर गए। माघे संक्रान्तिमा खिचडी खाएको, अग्ला रूखमा बेरिएको गाईको गेडा र पानी खाएर गुलियो स्वाद लिएको, औँलाले नचाउने घुरुङको गेडा फल्ने रूखबाट भुरुङ टिपेर खेलेको, बेलको रूखमा चढेर बेल टिपेको, काँडाले घोचेको, नारायणी पारी बयर टिप्न जाँदा टाउकोमा बाँधेको जाँगे र गन्जी पानीमै खसेको आदि रमाइला यादहरू आइरहे। आजभोलिका भुराहरूको समय त मोबाइल र ट्याब्लेटमै बित्छ, यिनलाई त यो सब कथा जस्तो लाग्ला। पारी निकुञ्जको कालो वन निकै डरलाग्दो भएछ। बाघ र गैंडाको आक्रमण बढ्दै गएको छ अरे, त्यसैले मान्छेहरू कालो वनमा पस्न डराउँछन्। केटाकेटीमा हामी न्युरो टिप्न जान्थ्यौं। साबुन बनाउने एक प्रकारको कच्चा पदार्थ पाइन्थ्यो, जसको खास नाम त थाहा छैन, तर हामी काँडा भन्थ्यौं। हामी त्यो काँडा टिप्न कालो वनको भित्रसम्म जान्थ्यौं, अनि सिमेन्टको बोरामा ल्याएर बेल्डिया बजारमा जगदीशको दोकानमा बेच्थ्यौं। त्यो पैसा बोकेर हामी रजहरूको फिल्म हलतिर कुद्थ्यौं। मुकुन्दसेन राजाको पुरानो दरबार रहेको कैलाश आश्रमको संरक्षण हुन सकिरहेको छैन। पुराना भग्नावशेषहरूको उचित सम्भार गरिएको छैन। आश्रम परिसरका सालका रूखहरू काटिएका छन्। हामी सानो हुँदा आश्रमको ढिकबाट तल नारायणी झर्ने सिँढीमा ठूल्ठूला शिलाहरू बिछाइएको थियो, जुन मुकुन्दसेन राजाको पालाकै हो भन्थे, तर अहिले त्यहाँ सिमेन्टको सिँढी बनाइएको छ। ती शिलाहरू वरपर अलपत्र छन्। दरबारको भग्नावशेष माटोभित्र पुरिएर हराउँदै गएको छ। कैलाश आश्रमको परिसरमा घुमिरहँदा सल्लाहको मकै खाएको पनि याद आयो। आश्रमबाट रुख कटर पनि चोरिन्थ्यो। स्कूल पढ्दा हामीलाई पानी पिलाउने चापाकल पनि खुब याद आउँछ। आश्रमको सानो परिसर छ, तर भित्र मेरा अनगिन्ती यादहरू छन्। महादेवको मन्दिर अघि पुगेर बाहिरैबाट शिर झुकाएँ। धेरैले यो आश्रमलाई महादेव थान पनि भन्छन्। महादेवको मन्दिर अघि शिर झुकाउँदै गर्दा एकाएक मलाई फेरि फुलमाया र होमनाथको याद आयो। यही मन्दिरमा होमनाथले फुलमायाको सिउँदो रङ्गाएका थिए। यही सानो यादको लहरामा बाँधिएर फेरि मनमा समुद्र पारीको यादको पहिरो खस्न थाल्यो। एक साँझ केटाहरूसँग गफ गर्दै हिँड्ने क्रममा लालीगुराँस चोकदेखि पश्चिम शिखरौलीको बाटो हुँदै हामी बेल्डियासम्म पुग्यौं। बेल्डिया बजारमा कुनै बेला मेरो मावल थियो। दुई छोरीहरू मात्रै भएका मेरा मावलका हजुरबा त पहिले नै स्वर्गीय हुनुभएको थियो। हजुरआमा पनि केही वर्ष अघि बित्नुभयो। बचेको थोरै जमिन र सानो घर काकीले पाउनुभएको थियो, तर त्यो बेचेर काकीले मेरो नाममा गैँडाकोटमा घडेरी किनिदिनु भयो। मेरो वैदेशिक कमाईले हामीले यो घर बनाएका हौं। यही घरबाट मेरो बिहे गर्ने काकीको चाहना छ। काकी मेरो बिहेपछि यही घरमा सर्ने कुरा गर्नुहुन्छ, तर मलाई लाग्छ उहाँको कुरा मात्रै हो। काका काकीले यो घर केवल मेरा लागि बनाइदिनु भएको छ, जहाँ मैले आफ्नो गृहस्थी सुरु गर्न सकूँ, तर म काका काकीदेखि छुट्टिएर बस्ने पक्षमा छैन। बेल्डिया पुग्दा फुलमाया र होमनाथले चिया र चना खाएको किस्सा याद आयो। त्यो साँझ केटाहरूले पाण्डेको होटलमा बसेर रक्सी पनि पिए। त्यो दिन हामीसँग श्यामलाल दाई पनि थिए, जो रक्सी पिउँदैनन्। मेरो छेउमा बसेको श्यामले भन्यो, श्यामलाल दाईको सबै बानी राम्रो, तर रक्सी नखाने यो एउटा बानी साह्रै नराम्रो। केटाहरू जोड जोडले हाँसे। मैले सात दिन थोरै बियर पिएँ। घर पुगेपछि त्यही बियर पनि बान्ता भएर गयो। रगतले खोजिरहेको थियो तुहाँको नसा। मैले अल्कोहल चढाउन खोजेँ, शरीरले लिनै मानेन। समय बित्दै गयो, दसैँ तिहार पनि सकियो। चाड बनाउन घर आएका साथीहरू पनि आफ्नो कामतिर फिर्ता जान थाले। गाउँमै बस्नेहरू पनि दिनभरि काममा व्यस्त हुन्थे। उनीहरूसँग साँझ मात्र भेट हुन्थ्यो। घरमा बिहेको कुरा चर्को रूपमा उठ्दै जान थालेको थियो। कुरा चलाइएका केटीमा म राउदालाई खोज्ने प्रयास गर्थेँ अनि कुरा विफल हुन्थ्यो। दिनभरि कि घर कि गौचरणको चौतारो या कैलाश आश्रम, यिनै फेरी फेरीमा मेरो दैनिकी चलिरहेको थियो। प्राय म मालदिप्सका यादहरू, खास गरी राउदाका यादहरूमा जेलिएर हिँडिरहेको हुन्थेँ। बहिनीको नाम पारेर हामीले तिहारमा एउटा स्कुटर किनेका थियौँ। रातो रङको त्यो स्कुटर बहिनीले नै रोजेकी थिए। स्कुटरले पनि मलाई राउदाकै याद दिलाउँथ्यो। राउदाले पनि रातै स्कुटर चलाउँथे। मेरो निरीह मनले कहिलेकाहीँ बहिनीले स्कुटर चलाएर आइरहँदा पनि राउदा नै आइकी भनेर सोच्थ्यो। म जुन तितो यादलाई मेटाएर जिन्दगीको नयाँ अध्याय सुरु गर्न चाहन्थेँ। त्यो यादलाई भुल्ने बहानामा म झनै त्यसको उल्झनमा पर्दै जान थालेको थिएँ। अतीतका ती तीता यादसँग जोडिएका पात्र र घटनाहरू कतै न कतै कुनै न कुनै रूपमा जोडिएर आइरहन्थे। दिन त जसोतसो बित्थ्यो, तर रात कुनै प्रलय जस्तो भएर आउँथ्यो र मलाई यादका भुमरीहरूमा डुबाएर तहस नहस पारेर जान्थ्यो। यसै गरी हप्तै बित्दै जान थाले, दिन हप्ता र महिनाहरू। यसैबीच म एकपटक नेपालगञ्ज गएँ। जानुपर्ने कुनै काम त थिएन, तर केही दिनदेखि मनमा चालिसे दाईको याद आइरहेकाले जान मन लाग्यो। जान त गएँ, तर उनलाई कहाँ खोज्नु त्यत्रो सहरमा? उनी नेपालगञ्ज बजारमै बस्छन् या नजिकैको कुनै गाउँमा, केही थाहा थिएन। त्यस्तो अवस्थामा उनलाई भेट्नु भनेको हातबाट उफ्रिएर तलाउमा हराएको माछोलाई गोता लगाएर खोज्नु जस्तै थियो। गल्ली गल्लीमा आँखा लगाउँदै, पसल पसलमा सोध्दै दुई दिन बिताएँ। यद्यपि म जे गर्दै थिएँ त्यो फगत मनको इच्छापूर्ति मात्रै थियो। कुनै संयोगले भेटिएछन् भने बेग्लै कुरो। दोस्रो रात खाना खानका लागि जब म गेस्ट हाउस बाहिरको रेस्टुरेन्टमा गएँ, खाना अर्डर गरेर मोबाइलमा चालिस दाईको फोटो हेर्दै थिएँ, जुन उनको फेसबुक प्रोफाइलमा थियो। पछाडिबाट एकजना मान्छेको आवाज आयो, के तपाईँ यो मान्छेलाई चिन्नुहुन्छ? म त झसङ्ग भएँ अनि पछाडि फर्केर हेरेँ। एकजना अदवैंशी मान्छे उभिएका थिए। मैले भने, हजुर मेरा साथी हुन्, तर ठेगाना थाहा छैन, त्यसैले भौतारिँदैछु, के तपाईँ चिन्नुहुन्छ यिनलाई? उनी मेरो नजिक अगाडि आएर कुर्सीमा बसे। उनको हातमा सिसाको गिलास थियो, तर त्यसमा चिया थिएन। उनले भन्दै गए, यिनी मेरै घरमा डेरा लिएर बस्थे, तर लगभग एक वर्ष अघि विदेशबाट फर्किएको एक दुई हप्तामै डेरा छोडेर सपरिवार काठमाडौँ गए। त्यसपछि हाम्रो सम्पर्क भएन। के तपाईँसँग उनको कन्ट्याक्ट नम्बर छ? मैले सोधेँ। माफ गर्नुहोला, मसँग उनको कुनै कन्ट्याक्ट नम्बर छैन। एउटा नम्बर थियो, भूकम्पपछि फोन गरेको थिएँ तर स्विच अफ भन्यो। केही दिनपछि फेरि फोन लगाएँ, स्विच अफ नै थियो। सायद पछिल्लो पटक नेपाल आउँदा नयाँ नम्बर लिएका थिए होला, जुन मसँग छैन। फोन नलागेपछि त्यो पुरानो नम्बर मैले डिलिट गरिदिएँ। एक मनले त चालिस दाईलाई खोज्दै काठमाडौँ जाने पनि सोच्यो, तर उनलाई बिना ठेगाना र बिना सम्पर्क नम्बर काठमाडौँमा खोज्नु असम्भव नै थियो। भोलिपल्ट म चुपचाप घर फर्किएँ। शिवरात्रिको रात थियो, नाकाबन्दी पनि खुलिसकेको थियो। शिवरात्रिमा कैलाश आश्रमको रौनक बेग्लै हुन्छ। नयाँ पौवामा बत्ती बाल्ने महिलाहरूको बाक्लो उपस्थिति थियो। पौवाको छेउमा भजन मण्डली भजनमा मग्न थिए, नाचगान चलिरहेको थियो। भर्खरका केटाहरू हुरहुरे बैंस बोकेर होहल्ला गर्दै हिँडिरहेका थिए। श्याम र म आश्रम पुगिसकेका थियौँ। दिनका दाई र ध्रुव पनि आउँदै थिए। एकछिन त्यहाँको रमाइलोमा भुलेपछि श्यामले मलाई तानेर अँध्यारोमा नदेखिने भएको सिँढीबाट एक तल झार्दै नारायणीको किनारमा लिएर गयो। अँध्यारो निष्पट्ट थियो। नारायणीको पानीमा ठोक्किएर बहिरहेको चिसो हावाले हामीलाई पनि चिसो बनायो। सिँढीको तल पूर्वतिर केही अपरिचित केटाहरू खासखुस गर्दै चुरोट तानिरहेका थिए। श्यामले मलाई पश्चिमतिर लिएर गयो। केही पर पुगेपछि सायद अघिल्लो बर्खामा ढलेको हुनुपर्छ, एउटा ढलेको रुखमा हामी बस्यौँ। म चुरोट सल्काएर पिउँदै अँधारोमा सुस्त सुसाइरहेकी नारायणीको सङ्गीत सुन्दै टोलाउन थालेँ। एकछिनपछि श्यामले आफ्नो कुइनोले मलाई घोज्दै सोध्यो, खान्छस् के? उसले हाँस्दै भन्यो, प्रसाद। उसले हाँसेर दिएको त्यो जवाफले मलाई एकपटक गदगद बनायो। फेरि एकाएक म गम्भीर पनि भएँ। नेपाल आएपछि मैले खजानालाई बिस्तारै आफ्नो रगतबाट रित्याउँदै गएको थिएँ। सुरु सुरुमा त तलतल ज्यादै लाग्थ्यो। साँझ पख गौचरणको चौतारोतिर बरालिँदा खजाना खाने कोही भेटिन्छन् कि भनेर चियो पनि गरेकै हौ। घरको डर र गाउँमा साथीहरूको सङ्गतमा पनि कोही त्यस्तो नभएकोले मलाई त्यस कुराको अनुकूलता मिलेको थिएन। खोज्दै कहाँ जाने? गाउँमा त इज्जतको पनि कुरा हुन्थ्यो। सायद यिनै कुराहरूको कारण बिस्तारै बिस्तारै म आफैले थाहा नपाउने गरी आदत मबाट छोड्दै जान थालेको थियो। तर अचानक श्यामले प्रसाद नै टक्र्याउँदा लामो समयसम्म मन बुझाएर बसेको रगत एकाएक उम्लिन थाल्यो। प्रतिकूल परिस्थितिको कारागारमा कैद भएको मनको ठूलो पाटो एकाएक कारागार तोडेर बाहिर निस्कियो। मनको सानो पाटोले सम्झाउन थाल्यो, हेर आलोक, अब तैँले यो चिजलाई हात पनि लगाउनु हुँदैन। यो नबिर्से कि आज आफ्नो क्यारियर बनाउने सपनालाई टुक्रा टुक्रा पारेर त जुन अपराध बोधयुक्त जिन्दगी जिउँदैछस्, यो सबको कारण यही प्रसाद हो। यो नबिर्से कि राउदालाई गुमाउनु परेको पनि यही कारणले हो। श्यामले सल्काएर एक सरको तानेको प्रसादमातिर तेर्साउँदै भन्यो, आज झल्का झुम पर्नुपर्छ के, शिवजीको प्रसाद हो, ला एक दुई सरको तान। म दुविधामा फसेँ। प्रसाद जलेर पुत्ताइरहेको धुवामा आएको गन्ध मेरो नाकले मिठो मानिरहेको थियो। रोक्दा रोक्दै पनि मेरो हातले प्रसादको खिल्ली समाउनु पुग्यो। खिल्ली समाएर ओठका बीचमा जोडे। एक सरको धुवा मेरो फोक्सोसम्मै पुगेर नाक र मुखबाट बाहिर निस्किँदै हावामा उड्यो। श्यामले अँध्यारोमा हराएको मेरो अनुहारतिर हेरेर किञ्चित ठूलो आवाजमा पुकार लगायो, जय शम्भु। मैले पनि उसै कुसेको गरेँ, जय शम्भु। प्रसादको असर फोक्सोबाट रगतमा पुग्दा नपुग्दै मेरो रगत खुसीले उम्लिन थाल्यो। विगत पाँच महिनादेखि पखेटा हालेर उड्न नसकिरहेको मेरो मनको ठूलो पाटो हलुका भएर हावामा गोता लगाउन थाल्यो। चिसो हावा अनौठो र मिठो स्पर्श दिएर जिस्काउन थाल्यो। चन्द्रमा विहीन कालो आकाश, आकाश नभएर कुनै कालो घैँटाको पिँच जस्तो लाग्न थाल्यो। ठिक एक वर्ष अगाडि शिवरात्रिकै रात मालदिप्समा मैले पहिलोपटक खजाना लुटेको थिएँ। ठिक एक वर्ष अघिको रातमा मैले राउदालाई पहिलोपटक देखेको थिएँ। प्रसादको असरले लाग्दै गइरहेको तिर्खा जस्तै त्यो रात पनि म प्यासी भइरहेको थिएँ। तब राउदा ह्यातुङ झरना जस्ता केस, रूपा र बेगनास जस्ता आँखा, सुन्तलाका केस्रा जस्ता रसिला ओठ र सेतो टी शर्टभित्र पग्लिँदै गरेका दुई हिमशिखर लिएर आएकी थिए। मलाई लाग्यो म कैलाश आश्रमको तल नारायणीको किनारमा बसिरहेको छैन, म त रकबमा बसिरहेको छु। राउदाको प्राप्तिका लागि तिर्खाएको मेरो मनले समुद्र पिएर सुकाउन लागेको छ। त्यसैले समुद्र सुकेर नारायणी जत्रो भएको छ। फर्किएर ब्रेडफुटको रुखमुनि पुगेकी राउदालाई मानौ त्यो रुखले लुकाइरहेको छ। आश्रमको सालगारी, सालगारी नभएर ब्रेडफुटको घना जंगल हो जसले राउदालाई यतै कतै भित्र लुकाएर राखेको छ। म सालगारीमा राउदालाई खोज्न थाले। नेपाल फर्किएपछि म आफ्नो अतीतको तितो यादलाई मेट्ने कोसिस गरिरहेको थिएँ। तर बारम्बार कुनै न कुनै रूपमा त्यो याद फेरि ताजा भएर आइरह्यो। कहिले सिखरौली घाटले अतीतसँग लगेर जोडिदिन्छ, कहिले कैलाश आश्रमले त कहिले बेल्डियाको बिक्री भइसकेको मावलको घरले। त्यो दिन त मलाई लागिरहेको थियो म टाइम ट्राभलर भएर एक वर्ष अघिको समयमा पुगेँ। यति बेला म रकबोमा बसेर खजाना लुटिरहेको हुनेछु। केही बेरमा ब्रेडफ्रुटको रुखबाट निस्केर राउदा आउँछ अनि हाम्रो प्रेम कथा सुरु हुन्छ। यो टाइम ट्राभलरको कल्पना यथार्थ हुँदो हो त? म राउदालाई पहिलो भेटमै तिमी मलाई धोका दिनेवाला छौ भनेर भन्ने थिएँ। मेरो कुरा सुनेर ऊ अचम्म मान्दै बोल्दियो, एक्सक्युज मी, के म तिमीलाई चिन्छु? तिमी त यस्तो कुरा गरिरहेका छौ कि मानौ तिम्रो र मेरो भेट पहिले नै भइसकेको छ अनि हामी कुनै सम्बन्धमा छौ। राउदाको कुरा सुनेर सायद म हाँस्दै भन्दौ, राउदा तिम्रो र मेरो एउटा गहिरो कहानी बन्नेवाला छ जसको असर मेरा लागि निकै लामो र अमिट हुनेछ। मैले उसको नामै लिएर यसो भन्दै गर्दा ऊ अझ छक्क परिदियो। ओइ आलोक, हिँड जाउँ, केटाहरू मन्दिरमा आइसके होलान्। म आफ्नै दुनियाँमा हराइरहेको थिएँ। श्याम बोले जस्तो त लाग्दै थियो तर ध्यान उसको आवाजमा गएको थिएन। उसले फेरि मलाई घसघसाउँदै भन्यो, ओइ त कुन दुनियाँमा हराइस्? शिवजीसँग ताण्डव नाच्न थालिस् कि के हो? हिँड मन्दिरतिर जाउँ। मन्दिरमा ध्रुव र दाईसँग भेट भयो। श्यामको मित कुमार र उसका मामा देवीदत्त पनि आएका थिए। केटाहरूको केही बेर भजनमा भुल्ने योजना बन्यो। म पनि उनीहरूकै पछि पछि लागेँ, तर मेरो शरीर र मेरो मनको तालमेल मिलिरहेको थिएन। मनमा निरन्तर राउदाका हरेक भावका अनुहारहरू प्रतिबिम्बित हुँदै गइरहेका थिए। ऊ हाँस्दाको अनुहार, चिन्तित हुँदाको, सम्भोग सुख लिँदाको, रुदाको अनुहार, अनि अन्त्यमा हिजाब पहिरेर मेरो बर्बादीलाई गमक्क परेर हेरिरहँदाको अनुहार क्रमैसँग स्लाइड हुँदै आए। जब कलेजी रङको हिजाबवाला अनुहार आयो, स्लाइड रोकियो। म सोच्न थालेँ, त्यो कलेजी रङको हिजाब मानौ मेरो कलेजो च्यातेर सिलाइएको हो। म उसको त्यही अनुहारमा उसले दिएको धोकाको कारण खोज्न थालेँ, तर मायाका रङहरू आएर मेरो बाटो छेकिदिए। चिल्लाएर उसलाई त धोकेबाज होस् भनेर उसको यादलाई मेरो क्रोधको आगोमा जलाउन खोज्छु, तर एक्कासी उसको अनुहार मायाको सिन्धु भनिदिन्छ अनि निभाइदिन्छ मेरो क्रोधको ज्वाला। मन धोकेबाजलाई धोकेबाज मान्न तयार नहुँदा म आफ्नै मनदेखि चिडिएर अचानक भजन मण्डलीको अगाडि नाचिरहेको सानो भिडमा पुग्छु अनि महादेवकै अगाडि ताण्डव नाच्न थाल्छु। सबै हाँस्न थाल्छन्, नाचिरहेकाहरू नाच्न छाड्छन्। म कसैको परवाह नगरी हातमा त्रिशूल बोकेर उफ्रिरहेका शिवलाई सम्झेर नाचिरहन्छु। शिव हुन खोजेर कहाँ हुन्छ र, शिव त शिव हुन्। नाच्दा नाच्दै म थाकेर भुइँमा थचक्क बस्छु। मान्छेहरूले गाईगुई गर्छन्। आज यसले महादेवको विष पिएछ। शिवरात्रि भनेर पो पिएको त, यस्तो चिज दिनदिनै पिउनु हुँदैन यार। सुरुमा श्यामले आनाकानी गरेको थियो, तर म जिदमा अडिक रहेँ। या भनौँ, मान्छेको रगत पिउन पल्केको नरभक्षीले गन्ध पायो रगतको, छाड्दै छाडेन। शिवरात्रिको त्यो रातपछि प्रसाद ग्रहण गर्ने सिलसिला चलिरह्यो। आश्रमको किनारमा ढलेको त्यही रुखमा हाम्रो बसाई नियमित हुन थाल्यो। चालिसिदाईको ठाउँ अहमदले लिए जस्तै अहमदको ठाउँ श्यामले लियो। प्रसादको जोगाड पनि उसैले गरिदिन्थ्यो। सुरु सुरुमा श्याम केवल मलाई साथ दिनका लागि मात्र उपस्थित हुन्थ्यो। दिन बित्दै जाँदा मेरो सङ्गतमा परेर ऊ पनि प्रसाद नियमित पिउन थाल्यो। प्रसादको आशीर्वादमा पाएका अनौठा अनुभवहरूमा म जस्तै ऊ पनि हराउन थाल्यो। ऊ बेला बेलामा मलाई गङ्गा भाउजूसँगको प्रेम कहानी सुनाउँथ्यो। यद्यपि उसको प्रेम कहानी मैले धेरै पटक सुनिसकेको थिएँ, तर पनि हरेक पटक सुन्दा गङ्गा भाउजूको सादगीको वरपर घुमेको त्यो प्रेम कहानी सुनिरहँ लाग्थ्यो। मलाई पनि आफ्नो प्रेम कहानी सुनाउँझै लाग्थ्यो, तर अन्तसम्म भन्ने हिम्मत नआएकाले सुनाउन सकिनँ। एक दिन श्यामले त्यति राम्रो जागिर छोडेर गाउँ फिर्नुको असली कारण बताउन धेरै कर गर्यो, तर मैले उसलाई मालदिवसमा घटेका घटना हुबहु सुनाउन उचित ठानिन। एकपटकको बसाई थिएन, एकपटकको भेट थिएन। दिनहुँ उसँगै प्रसाद ग्रहण गरिरहँदा कहिलेसम्म टार्न सक्थेँ उसका कौतूहलतालाई? म सत्य कुरा बताउन पनि सक्दैन थिएँ। एक दिन उसको कौतूहलता मेटाउन उसलाई विश्वास हुने खालको मनगढन्ती कहानी बताइदिए। समय बित्दै गयो। एकातिर घरमा काका काकी बिहेप्रति मैले देखाइरहेको अरुचिका कारण चिन्तित हुनुहुन्थ्यो, अर्कातिर दिन प्रतिदिन राउदाका यादहरू बाक्लिँदै जान थालेका थिए। म आफै पनि बुझ्न सकिरहेको थिइनँ कि किन म राउदाका यादहरूमा फेरि यसरी समर्पित हुँदै गइरहेको छु। जिन्दगीमा कहिल्यै उसलाई सम्पर्क गर्न नसक्ने पारेर ऊ मेरो जिन्दगीबाट प्रेमको घेरा नागेर धेरै टाढा गइसकेकी थिए। ऊ यो जुनीमै फर्केर आउली र मेरो उराठ जिन्दगी हराभरा बनाउली भन्ने सम्भावना शून्य थियो। तर पनि यो मन किन उसैको यादमा बेरिरहन्छ? म केही बुझ्न सकिरहेको छैन। उसका यादका ठेलीहरू बोकेर म जिन्दगीको नयाँ अध्याय कसरी सुरु गरौँ? ऊ कहिले प्रेमिका भएर अल्झाइरहन्छे त कहिले धोकेबाज भएर रुवाइरहन्छे। उसलाई मेरो यादमा आउन केहीले रोक्न सकेन। ऊ निरन्तर आइरही अनि आइरहेकी छे। उसको याद पनि यो प्रसादको नशा जस्तै भएको छ, जसलाई मलाई स्वर्णिमा आनन्दको अनुभूति पनि दिलाइरहेको छ, साथै जिन्दगीलाई बर्बाद पनि गरिरहेको छ। आखिर यो बर्बादीले मेरो पिछा नछोड्ने नै भयो लाग्छ। आनन्दको अनुभूति लिँदा लिँदै माथि जान पाऊँ, ताकि बर्बादीको बारेमा दुःख मनाउ गर्न मसँग समय नै नरहोस्। फेरि सोध्छु, मैले आवश्यकताभन्दा धेरै नै सोचिरहेको छु कि जस्तो लाग्छ। आकाशमा देखिएका बादलका टुक्राहरूले छिनछिनमै आफ्नो आकृति फेरे जस्तै मेरा सोचाइहरू पनि छिनछिनमै परिवर्तन भइरहन्छन्। कहिले लाग्छ नसाका कारण उसका यादहरू घना हुँदै गएका हुन्। कहिले लाग्छ उसको यादका कारण नसा घना हुँदै गएको हो। उसको बिछोडले दिएको पीडा म उसकै यादहरूको काखमा बिसाउँछु। पीडामा बग्ने आँसुलाई जसोतसो आँखाको कारागारमा कैद गर्छु। ऊ आउँछे र आफ्नो याद धरौटीमा राखेर जमानत दिलाएर जान्छे। कहिले पीडा बगोस् भनेर आँसुलाई स्वतन्त्र छोडिदिन्छु। फेरि ऊ आउँछे र आँसुको विरुद्ध उजुरी दर्ता गरेर जान्छे। ऊ भन्छे यो आँसु मलाई धोकेबाज साबित गर्न बगिरहेको छ, तर म धोकेबाज होइन। श्रुति सम्वेगमा जीएस पौडेलको उपन्यास एक सरको मायाको 18 श्रृङ्खला आज हामीले 326 पृष्ठमा ल्याएर रोकेका छौं। यो पुस्तकको कुल पृष्ठ 428 रहेको छ र हामी 326 पुगेका छौं। अर्को साता हामी एक सरको मायाको 19 श्रृङ्खला लिएर आउनेछौं। तबसम्मका लागि प्राविधिक साथी संघर्ष विष्ट र म अच्युत घिमिरे बिदा हुन्छौं। नमस्कार, शुभरात्री।